तो विषयले नै हाम्रो यो मासिक बाइबल अध्ययनको अन्तमा आइपुगेको छ। तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद छ, जो चाहिँ परमेश्वरको वचनको तृष्णा गर्दै आउनुभयो सिक्नको लागि। अनि साथै तपाईँहरू जसले धेरै मेहनत पनि गर्नुभयो व्यवस्थापनहरूमा, खानपिनहरूमा, यहाँ तयारीहरू गर्नमा, अनि प्रभुलाई धन्यवाद छ, उहाँले हामीलाई सहायता गर्नुभएको छ, हामीलाई स्वतन्त्रता दिनुभएको छ अहिले, अनि हामीलाई यसरी जुट्नलाई, अनि हामी अझ यसरी गर्दै जान बढ्न सकौँ। अनि मुख्य कुरा चाहिँ हामीले सिकेको कुराहरू चाहिँ हाम्रो जीवनमा चाहिँ अब कहाँमा लगाउँ, परमेश्वरको सहायता माग्दै प्रार्थना गर्दै, खालि सुनेर बेसी होइन, तर अब चाहिँ प्रभुले मेरो जीवनमा यो ठिक छैन भन्दै हुनुहुन्छ, प्रभुले मैले यस कुरामा ध्यान दिनु पऱ्यो भन्दै हुनुहुन्छ, प्रभुले मलाई चाहिँ यस कुरामा अघि बढेको चाहन्छु भन्दै हुनुहुन्छ भनेर चाहिँ कदम चालौँ, कदम चालौँ। अनि त्यसपछि चाहिँ साँच्चै नै तपाईँले चाहिँ प्रभुको घनिष्ठता जान्नुहुन्छ, परमेश्वरको मित्र बन्न थाल्नुहुन्छ, परमेश्वर खुसी हुनुहुन्छ, अनि परमेश्वरको पुत्रको महिमा हुन्छ। अनि अहिलेसम्म चाहिँ हामीले अध्ययन गर्दै उत्पत्ति 22 छमा तिन पल्ट आउँदा यो बाँकी भाग पनि हामीले एकदम परमेश्वरले अब्राहमलाई जाँच्नु भएको छ, के जाँच्नु भएको छ अहिलेसम्म एउटा बुझा हेऱ्यौँ, उसको प्रेमलाई जाँच्नु भएको छ। अनि अब चाहिँ हामी हेर्न चाहन्छौँ परमेश्वरले अब्राहमको आज्ञा पालनलाई पनि जाँच्नुहुन्छ, अनि यो चाहिँ 22 हामी 3-5 हामी पढ्छौँ। तब अब्राहम एक बिहानै उठे र आफ्नो गदामा काठी कसे, अनि उनले आफ्ना जवानहरूमध्ये 2 जनालाई र आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लिए, अनि होम बलिका निम्ति दाउरा चिरे र उठे, अनि परमेश्वरले उनलाई बताउनु भएको ठाउँतिर हिँडे। अनि तेस्रो दिनमा अब्राहमले आफ्ना आँखा उठाएर टाढामा त्यो ठाउँ देखे, अनि अब्राहमले आफ्ना जवानहरूलाई भने, तिमीहरू यही गदासँग बस, अनि म र यो केटो चाहिँ अलिक पर जान्छ र उपासना गर्नेछौँ, अनि तिमीहरू कहाँ फर्केर आउनेछौँ। हामीसँग प्रार्थना गरौँ। प्यारो परमेश्वर, तपाईँको वचनबाट हामीलाई उदयको कुराहरू देखाउनुहोस्, तपाईँको पुत्रको कुराहरू देखाउनुहोस्, तपाईँको आत्माले हाम्रो आँखाहरू खोलिदिनुहोस्, हामीलाई तपाईँलाई बुझ्न, प्रेम गर्न, अनि हामी बढ्न सहायता गर्नुहोस्। हाम्रो बिचमा जसले मुक्ति पाउनु भएको छैन उहाँको हृदयलाई कायल पारिदिनुहोस्, अनि विश्वास पश्चाताप डोर्याइदिनुहोस्। धन्यवाद छ प्रभु येशूको नाममा, आमेन। यो खण्ड चाहिँ हामी चाहिँ अझ बाँकी पनि पढ्नेछौँ, किनभने यहाँ 6 पददेखि चाहिँ अब्राहमको आज्ञा पालन कहाँसम्म पुग्छ हामी देख्छौँ। अनि अब्राहमले होम बलिको दाउरा लिए र आफ्नो छोरा इसहाकमाथि लादे, अनि उनले आगो र छुरी आफ्नो हातमा लिए, अनि उनीहरू दुवै सँगसँगै हिँडे। 7 पद, अनि इसहाकले आफ्ना बाबु अब्राहमसँग बोलेर भने, ए मेरा पिताजी, अनि उनले भने, हेर म यहाँ छु मेरा छोरा, अनि उसले भने, हेर्नुहोस् आगो र दाउरा छन्, तर होम बलिका निम्ति पाठा कहाँ छ? अनि अब्राहमले भने, मेरा छोरा, परमेश्वर आफैले होम बलिका निम्ति पाठाको प्रबन्ध गर्नुहुनेछ। अनि यसरी उनीहरू दुवै सँगसँगै हिँडे, अनि उनीहरू परमेश्वरले उनलाई बताउनु भएको ठाउँमा आइपुगे। अनि अब्राहमले त्यहाँ एउटा वेदी बनाए र दाउराहरू मिलाएर राखे, अनि उनले आफ्ना छोरा इसहाकलाई बाँधे र उसलाई वेदीमा दाउरामाथि राखे। अनि अब्राहमले आफ्नो हात बढाएर आफ्नो छोरालाई बलि गर्नका निम्ति छुरी उठाए, तब परमप्रभुका दूतले स्वर्गबाट उनलाई पुकारेर भने, अब्राहम अब्राहम, अनि उनले भने, हेर्नुहोस् म यहाँ छु। अनि उहाँले भन्नुभयो, त्यस केटामाथि आफ्नो हात नबढाओ र त्यसलाई केही नगर, किनकि अब म जान्दछु तिमी परमेश्वरको डर मान्दा रहेछौ, किनभने तिम्रो छोरालाई, तिम्रो एकमात्र छोरालाई, अनि तिमीले मबाट पनि तिमीले मबाट रोकेर राखेका छैन। अनि अब्राहमले आफ्ना आँखा उठाएर हेरे, अनि हेर उनको पछितिर एउटा थुमा झाडीमा आफ्ना सिंहहरू अल्झिएर पसेको रहेछ। अनि अब्राहम गएर त्यस थुमालाई लिएर त्यसलाई आफ्ना छोराको सत्तामा होम बलि चढाए। अनि अब्राहमले त्यस ठाउँको नाम यहोवा यिरे राखे, यसकारण आजसम्म पनि परमप्रभुको पर्वतमा प्रबन्ध गरिनेछ भनी भनिन्छ। अनि स्वर्गबाट परमप्रभुका दूतले अब्राहमलाई दोस्रो पल्ट पुकारे र भने, परमप्रभु भन्नुहुन्छ, मैले आफ्नै नाममा कसम खाएको छु किनकि तिमीले यो काम गरेका छ र आफ्नो छोरालाई, आफ्नो एकमात्र छोरालाई रोकेर राखेका छैन, यसैले म तिमीलाई आशिषमाथि आशिष दिनेछु, म तिम्रो वंशलाई आकाशका तारा झैँ र समुद्रका किनारमा हुने बालुवा झैँ गरी वृद्धिमाथि वृद्धि गर्नेछु, तिम्रो वंशले आफ्ना शत्रुहरूको मूल ढोका अधिकार गर्नेछन् अनि तिम्रो वंशमा पृथ्वीका सबै जातिहरू आशिषित हुनेछन् किनकि तिमीले मेरो आज्ञा पालन गरेका छ। अनि अब्राहम आफ्ना जवानहरूका फर्के र उनीहरू उठे र एकसाथ बेर्सेबा गए अनि अब्राहम बेर्सेबामै बसे। पहिलो कुरा हामी देख्छौँ, अब्राहम बिहानै उठ्छन्, त्यसैले यो आज्ञा उसका लागि बलि चढाओ तिम्रो छोरालाई भन्ने आज्ञा चाहिँ रातितिर आएको देखिन्छ। के उनी सुते त्यो रात अब्राहम पल्टेर बसिरहे कि, कहिले कहाँ हामीलाई आउँछ नि राति निन्द्रा लाग्दैन, हामीलाई थाहा छैन, हामीलाई बताएको छैन, तर के चाहिँ हामीलाई थाहा छ भने बिहान हुनुभन्दा अगाडि नै उसको निर्णय भइसकेको थियो। अनि यहाँ देख्छौँ अब्राहमको आज्ञा पालन। पहिलो कुरा देख्छौँ कि साँचो आज्ञा पालनले छिट्टो आज्ञा पालन गर्छ, छिट्टो आज्ञा पालनले चाहिँ इच्छुक भएर आज्ञा पालन गरेको बुझाउँछ। अब्राहम छिट्टो छिट्टो आज्ञा पालन गर्नलाई अगाडि बढेको देख्छौँ। ऊ बिहान उठेको छ, सबै चिज तयार गरेको छ, सक्दो चाँडो ऊ चाहिँ आज्ञा पालन गर्नलाई हिँडेको देखिन्छ। कुनै आले ताले छैन, भोलि गरौँ कि एक दिन सोचौँ छैन, परमेश्वरसँग तर्क गर्नु छैन, किन यस्तो आज्ञा दिनुभएको परमेश्वर, अहँ छैन, कुनै अलिकति पनि उसले ढिला सुस्ती अनि अल्झिएको कसरी गर्ने, अह छैन, यहाँ देख्दै देख्दैन, यहाँ परमेश्वरले त्यो कुराहरू केही पनि बताउनु भएको छैन। अर्थात् उहाँले चाहिँ पूर्ण रूपमा अब्राहमले आज्ञा पालन गरेको कुरालाई चाहिँ जोड दिँदै हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ। यो आत्म मनले आज्ञा पालन गरिरहेको छैन, जब परमेश्वरले बोल्नुभयो अब्राहमको लागि त्यो कानुन थियो, भय सकियो, उसले पहिला पनि परमेश्वरले बोल्नुभएको उसले सुनेको थियो, यो सातौँ पटक थियो परमेश्वर उसका देखा पर्नु भएको, उत्पत्ति बाह्रदेखि हेर्दै जाँदाखेरि, अनि उसलाई स्पष्टै थाहा थियो परमेश्वर नै बोल्नु भएको, यो मनबाट निस्केको कुनै एउटा अलमलको यो होसु भन्ने होइन, यो प्रष्टै परमेश्वरले भन्नुभएको छ भनेर उसलाई थाहा थियो। त्यसैले म सोध्न चाहन्छु तपाईँहरूलाई, जब तपाईँलाई एकदम प्रष्टै परमेश्वरको आज्ञा तपाईँले पाउनुहुन्छ उहाँको वचनमा, उहाँको वचनद्वारा, उहाँको आत्माद्वारा, के तपाईँ छिट्टो छिट्टो आज्ञा पालन गर्नतिर लाग्नुहुन्छ? एकचोटि भजन सङ्ग्रह 40 पठाउँ। भजन सङ्ग्रह 40 अनि यो प्रभु यीशु ख्रीष्टको बारेमा कसरी हामीलाई थाहा छ भने यो 40 अध्याय हामी पढ्नु पर्छ। हिब्रूको 10 अध्यायमा चाहिँ बताएको छ कि यो प्रभु यीशु ख्रीष्टको बारेमा, जुन चाहिँ पद हामीले चाहिँ 7 र 8 पढ्नेछौँ। तब मैले भने, हेर्नुहोस् म आएको छु, पुस्तकमा मेरो विषयमा यो लेखिएको छ। प्रश्न उठ्छ, कुन चाहिँ पुस्तक? एउटै मात्र पुस्तक छ, बाइबल। पुस्तकमा मेरो विषयमा लेखेको छ, कसको विषयमा? अब विषय एउटै मात्र छ, प्रभु येशू ख्रीष्ट। हेर्नुहोस् म आएको छु, कहाँ आएको छु? हिब्रू 10 भन्छ, स्वर्गबाट संसारमा आएको छु, एउटा शरीर मेरो लागि तयार पार्नु भयो, कल्वरी क्रुसमा बलि हुनलाई मलाई पठाउनु भयो पिताले, संसारको पाप बोक्नलाई मलाई पठाउनु भयो मोरिया डाँडामा। हेर्नुहोस् म आएको छु, पुस्तकमा मेरो विषयमा लेखेको छ, के लेखेको छ? प्रभु येशु ख्रीष्ट, यो संसारको मुक्ति दादा पिताले पुत्रलाई पठाउनु भयो कि तपाईँ र म पापीहरूले मुक्ति पाउन सकोस् भनेर। अनि प्रभु यीशु ख्रीष्टले यो आज्ञा पालन गर्नलाई कतिको खुसी हुनुहुन्थ्यो त। आठ पदमा यो जवाब छ, पुत्रले पितासँग कुरा गर्नुहुन्छ, हे मेरा परमेश्वर, पुत्रले पितालाई सम्बोधन गर्दै हुनुहुन्छ, तपाईँको इच्छा पूरा गर्न म प्रसन्न छु, म खुसी छु, म रमाउँछु। हो, तपाईँको व्यवस्था मेरो हृदयभित्र छ, तपाईँको पुरै वचन मेरो हृदयमा छ, त्यही वचन पुरा गर्न म यो संसारमा आएको छु, पुरा गर्न मात्र होइन म प्रसन्न साथ खुसी साथ गर्न आएको छु। यहाँ चाहिँ अब्राहम परमेश्वरको इच्छा पुरा गर्नलाई इच्छुक भएको छ, सजिलो भनेको छैन मैले, तर परमेश्वरको इच्छा भएकोले यो पालन गर्नलाई हतार गर्दैछ। प्रश्न, जब तपाईँ र हामी परमेश्वरको इच्छा जान्दा जान्दै उहाँको आज्ञा थाहा हुँदा हुँदै पनि हामी ढिलो गर्यो भने के हुन्छ? तपाईँलाई थाहा छ, जब हामी ढिलो गर्छौँ हाम्रो हृदय कडा हुन थाल्छ, कडा हुन थाल्छ, हृदय नरम हुँदा नै हामीले आज्ञा पालन गरिहाल्नुपर्छ। जस्तो कि दोस्रो राजा 22 अध्यायमा एकजना युसिया भन्ने राजा छ, 8 वर्षको कलिलो उमेरमा ऊ राजा भयो, 18 वर्षको उमेरमा उसले चाहिँ परमप्रभुको भवनलाई त्यहाँ निर्माण गर्नलाई निर्देश दिँदाखेरि त्यो सफा गर्न लगाउँदाखेरि किनभने उसको पुर्खाहरूले मूर्ति पूजाले भरिदिएको थियो, त्यो सफा गर्ने क्रममा बाइबल भेट्छ, अनि त्यो बाइबल सुन्छ उसले पढेको, लुगा च्याच्छ आउन, हामीले परमेश्वरलाई घिस उठाएका छौँ, चूर्ण हुन्छ, अनि उसले परमेश्वरको इच्छा पालन गर्नको लागि अगाडि बढ्छन्। परमेश्वर भन्छ, तिमीले आफ्नो हृदयलाई यसरी कमलो राख्यो, चूर्ण बनायो, त्यसैले म तिमीलाई आशिष दिनेछु। हामीले चाहिँ समयमै गर्नुपर्छ, भोलि भोलि म भोलि गर्छु। धेरै वर्ष अगाडि एकजना विश्वासी र मसँगै हिँड्दै थियौँ, सभा सकेर हिँड्दै थियौँ, अनि उहाँले भन्नुभयो, मेरो पनि एउटा भाग छ परमेश्वरको योजनामा, म एक दिन गर्छु गर्छु, तर आज पनि मलाई थाहा छैन त्यो व्यक्तिले गरे कि गरे, एक दिन म गर्छु। अनि एकजना भाइले मलाई विदेशबाट फोन गर्नुभयो, म फर्केर आएपछि प्रभुको सेवा गर्छु, अनि मैले भने प्रभुको सेवा गर्ने त अहिले हो, फोनै काटिदिनु उहाँले बिसाएर मसँग, अनि अर्कै कुरा गर्नु, फेरि फोन गर्नुभयो, तर अर्कै कुरा गर्नु होला, बुझिहालेँ मैले कुरा, उहाँलाई मन परेन मैले भनेको, तर बाइबलको कुरा हो यो। आज्ञा पालन भनेको चाहिँ ढिला सुस्ती गर्दै पछि सार्दै भोलि पर्सि भन्दै गर्ने कुरा होइन। यदि हामी इच्छुक छौँ भने हामी त सबै चाँडो गर्न मन हुन्छ, हुँदैन त, मलाई आफ्नो मन लागेको कुरा त चाँडो गर्नुहुन्छ, कसैलाई भेट्नु छ, ओ कहिले जाउँ, केही हेर्नु छ कहिले हेरौँ, केही पढ्नु मन लाग्छ कहिले पढ्नु मन लाग्यो, खान मन छ कहिले खाऊ, तर प्रभुको इच्छा पालन गर्ने कुरामा चाहिँ भोलि भोलि। अब्राहम त्यस्तो थिएन, परमेश्वर यही सिकाउन खोज्दै हुन्छ, प्रभुलाई दिने कुरा हप्ताको पहिलो दिनमा भनेको छ, पहिलो कुरा 16:2 परमेश्वरले जसरी हरेकलाई खलिफा पार्नुभएको छ उसले त्यसबाट अलग गरोस्, त्यही भनेछ, प्रभुलाई दिनुहोस् पहिलो आदर, उहाँलाई दिनुपर्छ। तर यदि तपाईँले मुक्ति नै पाउनुभएको छैन भने, ओहो तपाईँ ढिलो गर्नु हुँदैन प्रिय, यदि आज तपाईँले उहाँको स्वर सुन्नुभयो र तपाईँलाई थाहा भए मैले मुक्ति पाएको छैन, मेरो पापहरूको क्षमा पाएको छैन, आज मऱ्यो भने थाहै छैन के हुन्छ मलाई, सायद नरक जान्छु होला, खै स्वर्ग त थाहा छैन, यदि त्यस्तो अवस्था भन्नुहोस् र तपाईँले बुझ्नुभयो कि ख्रिस्ट तपाईँको पापहरूको लागि मर्नुभयो र बौरी उठ्नुभयो भनेर बुझ्नुभयो कि तपाईँको लागि तपाईँको पापहरू क्षमा गर्नलाई पुरै दाम तिरिसक्यो, पुरै उहाँले खर्च गरिसक्नु भयो, तपाईँलाई यस्तो प्रेम गर्नुभयो कि आफ्नो पुत्र दिनुभयो, अनि पुत्र चाहिँ कलवरी क्रुसमा तपाईँको पापहरू क्षमा गर्नलाई, हो हत्याको पाप पनि क्षमा गर्नलाई उहाँले तिरिसक्नु भयो भनेर तपाईँले आज बुझ्नुभयो भने ढिलो नगर्नुहोस्, आजै पश्चाताप गर्नुहोस्, गाह्रो छैन, मन फर्काउने हो, मन फर्काउने हो, तपाईँको मन परमेश्वरतर्फ फर्काउने हो, जतातिर फर्किनु भएको छ त्यहाँबाट फर्किने हो, अनि येशू ख्रीष्टलाई लिनु हो। के गाह्रो छ लिनलाई, 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 एउटा उपहार लिनलाई, उहाँको पुत्र येशू ख्रीष्टलाई आफ्नो हृदयमा लिनलाई। ढिलो नगर्नुहोस्। दोस्रो कुरा के देख्छ भने आज्ञा पालन, यदि साँचो आज्ञा पालन हो भने त्यो चाहिँ पुरै आज्ञा पालन गर्नुपर्छ। अब्राहमलाई हेर्नुहोस्, ऊ अगाडि बढ्छ तर तीन दिनको बाटो रहेछ मोरिया डाँडा पुग्नलाई। उसको मन बदल्नलाई प्रशस्त मौका थियो उसलाई। एक दिन एक रात, दुई दिन दुई रात, तिन दिन तिन रात, पहिलो रातलाई गरौँ अनि त्यसको चाहिँ दिन हुन्छ। प्रभु यीशुको मृत्यु र सिंहानभित्रको तिन दिन तिन रात जस्तै रह्यो, तर उसले आफ्नो मन बदल्दैन। हुन त जति मोरिया डाँडाको नजिक पुग्यो मलाई लाग्छ त्यति नै गाह्रो भयो होला, किनभने झन्झन नजिक, झन्झन नजिक आएछ जब चाहिँ उसले यो भयङ्कर काम गर्नु परेको छ, तर उसको मन बदलिया छैन। जब परमेश्वरको आज्ञा पालनको कुरा गर्ने आउँछ, कुरा आउँछ दाजुभाइ दिदीबहिनीहरू, यही नै आवश्यक छ, यही तत्त्व हो। एउटा एकछिनको जोसले हुँदैन, बुझ्नुहुन्छ, एकछिनको भावनाले ओ म चाहिँ प्रभुको सेवा गर्छु भनेर हुँदैन। त्यो मोरिया डाँडातिर जाँदा एक दिन दिनभरि उखुम गर्मीमा हिँड्दैछ, दुईटा जवान छन्, छोरा छ, के भन्ने उनीहरूलाई, के पनि भनेको छैन, कसरी पनि गर्ने कुरा, किनभने यो भनेर पनि काम छैन। अहिले ऊ चाहिँ परमेश्वरको आज्ञा पालन गर्दै जाँदैछ, तर यहाँ कुनै एउटा भावनाको जोसले यो काम गरिरहेको छ, एकछिनको जोसले हुने होइन परमेश्वरको आज्ञा पालन र उहाँको सेवा। यसको लागि पुरै हृदय चाहिन्छ, पुरै प्राण चाहिन्छ, पुरै मन चाहिन्छ। परमेश्वरले चाहनु भयो कि त्यही हो कि होइन? तपाईँले पदहरू टिप्न सक्नुहुन्छ, दोस्रो इतिहास सोह्रको नौमा यही कुरा सिकाएको छ, पुरै हृदय भनेको छ। पहिलो समयल 13:14 पनि यही सिकाएको छ, परमेश्वरको जस्तै हृदय भनेको छ। परमेश्वरको जस्तै हृदय भनेको कस्तो भयो? पुरै हृदय। परमेश्वरले तपाईँलाई कसरी प्रेम गर्नुभयो? पुरै हृदयले, आफ्नै पुत्र दिएर, पुरै हृदय। म सोध्न चाहन्छु प्रियहरू, के परमेश्वरले तपाईँको पुरै हृदय पाउनु भएको छ कि छैन? सिङ्गै हृदय पाउनु भएको छ कि छैन? मलाई दाजु, मैले प्रभु यीशुलाई पाएपछि पनि मेरो पुरै हृदय उहाँलाई सुम्पेन, मैले सुम्पेन, सुम्पिनु पर्थ्यो तर सुम्पेन। मलाई झन्डै एक वर्ष लाग्यो मुक्ति पाइसकेको थिएँ, मेरो मूर्तिलाई फाल्नु लाग्यो, होइन कुनै देउताको मूर्ति पूजा गरिरहेको थिएँ, तर एउटा व्यक्तिको मूर्तिलाई चाहिँ मैले समाति राखेँ। त्यो मूर्तिलाई फाल्नलाई झन्डै एक वर्ष लाग्यो। हाम्रो हृदय चाहिँ विभाजित हुनु हुँदैन, पुरै सिङ्गै चाहनु छ। अनि यो आज्ञा पालन चाहिँ पुरै आज्ञा पालन हुनुपर्छ। जसरी यहाँ देख्छौँ, तिन दिनपछि ऊ त्यहाँ पुग्छ, तर पुगेर मात्र भएन, अब परमेश्वरले भने जस्तै बलि त चढाउनु पर्यो, अनि छोराले लिएर माथि हिँड्न थाल्छ। अनि उसलाई रोक्ने केही पनि थिएन, केवल एउटा कुराले मात्र रोक्न सक्थ्यो, अनि त्यो चाहिँ परमेश्वरले बोल्नुभयो भने मात्र हो। अनि परमेश्वरले रोक्नुभयो उसलाई, तर लास्टमा मात्र रोक्नु भयो, अलिक एक सेकेन्ड पनि अगाडि रोक्नु भएन। देख्नुभयो यहाँ, अर्थात् परमेश्वरले पुरै आज्ञा पालन गरेको चाहन्छ लास्टै छ। यसबाट के सिक्छ भने, यदि तपाईँलाई थाहा भयो हो मेरो जीवनमा परमेश्वरले यो गर भन्दै हुन्छ, मलाई त्यही लेखेको छ, मलाई थाहा छ परमेश्वर इच्छा यो हो, मेरो सबै परिस्थिति जान्ने परमेश्वरले मलाई यो आज्ञा दिनुभएको छ, अब त्यो थाहा भएपछि चाहिँ तपाईँ के गर्नुपर्छ भने, परमेश्वरले भनेको बाटोमा अगाडि बढ्नुपर्छ। अभ्यास जस्तो हुने हो भने, परमेश्वरको मित्र हुने हो भने, उहाँलाई खुसी पार्ने हो भने, उहाँको सेवा गर्ने हो भने, अनि उहाँले दायाँ बायाँ नभनेसम्म अगाडि बढि नै रहनुपर्छ। कुनै ठाउँमा आएर दायाँ बोर्ड भन्नु होला, तर नभनेसम्म यता पनि राम्रो छ, परमेश्वरले यहाँ भन्नुभएको थियो तर यता पनि ठिकै छ नि। अब्राहमहरूले त्यसो गर्दैनन्। तर अर्थात् मैले भन्नु खोजेको, उहाँको अगुवाई बिना कुनै पनि कदम चाल्नु हुँदैन। तर पहिला चाहिँ तपाईँले निश्चित गर्नुपर्छ कि म परमेश्वरको बाटोमा छु भन्ने कुरा, पहिला त त्यो निश्चित गर्नु पर्छ। वचनबाट अब्राहमसँग परमेश्वर बोल्नु भएको थियो, त्यसरी उसलाई थाहा थियो। अनि हामीलाई पनि परमेश्वरले चाहिँ लिखित वचन दिनुभएको छ, दिन उहाँको इच्छा खोज्ने यसरी नै हो। अनि जब त्यो थाहा पाएपछि तपाईँलाई अगाडि बढ्दै जाँदा, उहाँको इच्छा पालन गर्दा, मोरिया डाँडातिर जाँदा त पीडा हुन थाल्न सक्छ। कतिपटक परमेश्वरको इच्छा कारण छ, पीडादायी हुन्छ, तैपनि उहाँले शान्ति दिनुहुन्छ यदि हामी चाहिँ आज्ञा पालनमा अगाडि बढ्ने। सजिलो हुन्छ भन्दैन, तर शान्ति चाहिँ हुन्छ। त्यो बाटो छोड्यो भने अशान्ति हुन्छ, गोलमाल हुन्छ, त्यो बाटोमा एउटा अद्भुत शान्ति चाहिँ हुन्छ। यद्यपि त्यहाँ चाहिँ एकदम हामीलाई ठुलो मूल्य चुकाउनु पर्ला, हामीलाई थाहा छ गर्नै पर्छ, परमेश्वरको वचन यही भनेछ, मैले यो गर्नै पर्छ, उसलाई यो भन्नै पर्छ, मैले उसलाई भेट्नै पर्छ, उसलाई यो सिकाउनै पर्छ, उसलाई मेरो छोरालाई यही गर्नुपर्छ, मेरो छोरीलाई त्यही भन्नुपर्छ, मेरो श्रीमतीलाई जुनसुकै कुरा परमेश्वरको इच्छा हो भने गर्नुपर्छ। अनि उहाँले चाहिँ के गर्नुहुन्छ भने हामीलाई थामिरहनुहुन्छ, त्यो बाटोमा चाहिँ हामीलाई छोड्नुहुन्न, हामीलाई चाहिँ हौसला दिनुहुन्छ, थाम्नुहुन्छ। अनि केवल आज्ञा पालन गर्नुहोस् र बाँकी नतिजा के होला हुन्छ नि प्रश्न, यो गरेपछि के होला, बाँकी नतिजा उहाँको हातमा भरोसा गर्नुहोस्, गर्नुपर्ने नै त्यही होस्। अर्को कुरा, उहाँको मार्गमा हिँड्दाखेरि चाहिँ कठिनाई 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 हुँदाखेरि चाहिँ परमेश्वर चाहिँ हाम्रो अन्तिममा पुगेपछि चाहिँ उहाँ हामीलाई छुटकारा दिन आउनुहुन्छ। त्यो नआएसम्म, त्यो छुटकारा, त्यो उम्किने बाटो नआएसम्म परीक्षा हामीले सहन सक्नेभन्दा बढी दिनुहुन्न। पहिलो कोरिन्थी 10:13 उहाँ विश्वासी हुनुहुन्छ नि, त्यो उम्किने बाटो नदेखाएसम्म आफै उम्किनु बोल्नु भएन। हामी चाहिँ आज्ञा पाउनुको बाटोमा लागिरहनु पर्यो, भरोसा गरिन पर्छ। अनि यो बाटै सिक्छौँ। अनि अर्को कुरा यो सिक्छौँ, परमेश्वरले उसलाई रोक्नु भएको बाटो लास्टमा रोक्नु भयो। यसबाट के सिक्छौँ भने, परमेश्वरले मान्छेकै बलिदान, मान्छेले यसरी दियोस् भन्ने खास कहिले पनि उहाँको योजना चाहिँ होइन। फेरि याद गर्नुहोस्, परमेश्वरले अब्राहमलाई मार्नु भन्ने शब्द त्यहाँ प्रयोग गर्नुभएको थिएन, होम बलिको रूपमा चढाऊ भन्ने शब्द छ, इसाकलाई मार त भनेको छैन। हुन त उसले बुझ्ने त्यही नै हो, होम बलि भनेको त मर्नुपर्छ, त्यहाँ रगत उसको गाँडी काटिन्छ, रगत बग्छ, पशु काटे जस्तै हो, एउटा थुङमा काटे जस्तै हो, त्यसपछि आगोमा जलाइदिनुपर्छ, उसले त्यही बुझ्ने नै त्यही हो। तर परमेश्वरले नै मार त भन्नुभएको थियो, होम बलिको रूपमा चढाउ चाहिँ भन्नुभएको थियो। अनि अब्राहम चाहिँ गर्यो, बेदी बनायो, जसरी पाठोलाई बाँधिन्छ उसलाई बाँध्यो, अनि त्यसपछि उसले छुरी लिन लागेको छ। हाम्रो नेपाली बाहिरमा उठाउनु भन्ने शब्द छ, तर यो शब्द चाहिँ लियो भन्ने शब्द हो, हिब्रूमा तका लिनु भन्ने शब्द हो। अनि त्यो गर्ने बित्तिकै परमेश्वरले चाहिँ रोक्नु भयो। त्यसैले अब्राहमको आज्ञा पालनको जाँच थियो, उसले पुरै आज्ञा पालन गर्यो, उसले छिटो छिटो आज्ञा पालन गर्यो, ऊ इच्छुक भएर आज्ञा पालन। अनि प्रभु येशु यस्तै हुनुहुन्थ्यो, यो 4:34 प्रभु येशुले भन्नुभयो, मलाई पठाउनु हुनेको इच्छा पालन गर्नु र उहाँको काम गरेर सिद्ध्याउनु आधा होइन, पुरै सिद्ध्याउनु चाहिँ मेरो के हो, भोजन हो, भोजन मलाई मनपर्छ, मेरो सन्तुष्टि यही नै हो। तेस्रो कुरा, त्यसले दुईवटा कुराको जाँच हेऱ्यो। पहिलो चाहिँ के थियो, परमेश्वरले अब्राहमको के जाँच दिनुहुन्थ्यो दिदीबहिनीहरू, पहिलो उसको प्रेम, दोस्रो परमेश्वरले अब्राहमको के जाँच दिनुहुन्थ्यो आज्ञा पालन, यो दोस्रो भन्नुपर्ने मैले के भन्दैछु, मैले पहिलो अनि दोस्रो होइन, अब तेस्रो तेस्रो परमेश्वरले अब्राहमको अब के जाँच्नुहुन्छ, उसको विश्वास। अब यहाँ चाहिँ हामी देख्छौँ उत्पत्ति 22 मा चाहिँ फेरि पढ्न थाल्छौँ चार पदबाट अनि तेस्रो दिनमा अब्राहमले आफ्ना आँखा उठाए र टाढामा त्यो ठाउँ देखे अनि अब्राहमले आफ्ना जवानहरूलाई भने तिमीहरू यही गदासँग बस अनि म र यो केटो चाहिँ अलिक पर जान्छौँ र उपासना गर्नेछौँ अनि लास्ट तिन त शब्दहरू के छ मसँग पढ्नुहोस् त हराए क्या हो तपाईँलाई मैले बाइबल त हेर्नुहोस् बाइबल पढ्न जान्ने र बाइबल भएकाहरू है हेर्नुहोस् त बाइबल र फेरि अन्तिम तिनवटा शब्द के छ पाँच पदमा म सँगसँगै पढौँ तिमीहरूका फर्किएर आउने छौ कसले भनेको यो अब्राहमले कसलाई यो दुईवटा जवानहरूलाई एकछिन है यो के भएको यो जवानहरू दुईवटा यहाँ के भइरहेको छ भने अब्राहम वृद्ध भएको छ याद गर्नुहोस् 100 वर्ष मात्र हिसाब जन्मेको हो अब त 120-125 लगभग पुगिसक्यो इसाको उमेर चाहिँ जवान हो यो सानो बच्चा त होइन है भयङ्कर ठुलो दाउराको भारी बोक्न सक्छ अब्राहम भन्दा बलियो छ वास्तवमा अब्राहम वृद्ध छ त्यसैले ऊ चाहिँ त्यो लामो यात्रा हिँड्नलाई उसलाई गाह्रो छ त्यसैले ऊ गधामा चढ्दैछ एउटा गधा अरू बाँकी हेर्दैछन् जवानहरू हुन् सकिहाल्छ अनि दाउराको भारी नि दाउराको भारी चाहिँ दुईवटा जवानहरूले बोक्दैछ इसा फ्री छ छोरा है जवानहरूले बोक्दैछ तर यहाँ मोरिया डाँडा जेरुसलमको त्यो फेदमा सायद अब कताबाट आउँदै थियो यदि खिद्रोन खोल्साबाट हेर्दैछ भने अब त्यहाँ चाहिँ तल राखेर हुनसक्छ अथवा त्यो पर जैतुन डाँडा हुनसक्छ राखेर अब चाहिँ अगाडि बढ्छ अनि के भन्छ भने त्यो दुईवटा जवानहरूलाई अब्राहमले अब किन उनीहरूले भन्न सक्छ हामी पनि जान्छौँ नि अब्राहम होइन अब के भन्छ उनीहरूले भन्छ हामी उपासना गर्न जाँदैछौँ भन्छ के प्राइभेट कुरा होला उहाँहरू दुईजनासँगै मात्र उपासना गर्ने अनि उपासना गरेर हामी के अरे तिमीहरूका फर्केर आउँछु होइन आउनेछौँ भनेपछि हामी दुईजनै आउनेछौँ अब्राहम के झुट बोलिरह्यो त्यहाँ गएर भनि चढाउनु छ अनि अब्राहम के झुट बोलिरहेछ त के ऊ चाहिँ उनीहरू यो अझ पनि त्यो अर्धसत्य बोल्ने मान्छे हो श्रीमतीको बारेमा झुट बोलेर होइन होइन झुट बोलिरहेको छैन हामीलाई पवित्र शास्त्रीबाट थाहा छ उसको मनमा वास्तवमा के सोचाइ भइरहेको थियो बाइबलमा बताएको छ अनि त्यो खण्ड हेर्नु अगाडि कुरा हेर्नेछौँ सबभन्दा पहिला चाहिँ यो तेस्रो दिन भन्नेलाई हो जब अब्राहम चाहिँ बेर्सेबाबाट यात्रा सुरु गर्छन् याद गर्नुहोस् उसको निर्णय अठोट पुरा भइसक्यो अब्राहमको सोचाइमा इसहाक चाहिँ मरे तुल्य भइसक्यो भइसक्यो उसले निर्णय गरिसक्यो मरिसक्यो उसको लागि चाहिँ अब्राहमको लागि छोरा मरिसक्यो अनि यात्रा गरे तिन दिन होइन पहिलो रात गर्ने भने तिन रात तिन दिनपछि चाहिँ चाहिँ मोरिया डाँडामा पुग्छन् अनि त्यो तिन दिन तिन रातपछि अथवा तेस्रो दिनमा चाहिँ आफू मरिसकेको छोरालाई भनौँ उसको सोचाइ र योजनामा मरिसकेको छोरालाई उसले जीवित फिर्ता पाउँछन् त्यसरी नै ख्रिस पनि मर्नु भयो गाडिनु भयो र तेस्रो दिनमा बौडेर उठ्नु भयो पवित्र शास्त्र मुताबिक उत्पत्ति 22 जस्तै अनि त्यस्तै गरी प्रभु येशूले पटक पटक यसको भविष्यवाणी गर्नुभएको थियो मलाई शास्त्रीहरूले लानेछन् परिसीहरू मुख्य पुजारीहरूले मलाई थुक्नेछन् मलाई पिट्नेछन् मलाई अनेक गर्नेछन् र मार्नेछन् अनि तेस्रो दिनमा म बौरी उठ्नेछु 14 पटक नयाँ नियममा उल्लेख छ तेस्रो दिनमा उहाँ बौरेर उठ्नु भएको कुरा अनि यो अध्ययन गर्न एकदम चाखलाग्दो छ पुरानो नियमभरि नै तेस्रो दिन अध्ययन गर्यो भने अझ चाखलाग्दो छ तर त्यहाँ नै हामी अहिलेलाई रोक्नेछौँ तर कुरा के सोच्छौँ भने बरु हाम्रो बाँकी अलिकति समयमा विचार गर्नुहोस् पिताले आफ्नो पुत्र येशु ख्रीष्टलाई चाहिँ क्रुसमा मर्नको लागि यसरी पठाउनु भएको कुरा बलि चढाउनु भएको कुरा हाम्रो सट्टामा
अनि पिताको हृदयमा परमेश्वर पिताको हृदयमा भएको पीडालाई सोच्नु छैन, जसले चाहिँ आफ्नो एकमात्र छोरा, तिन तिन पटक यहाँ भन्नुभयो एकमात्र छोरा, किन उहाँ सोच्दै हुनुहुन्छ मेरो पनि एकमात्र छोरा छ जसलाई चाहिँ म चढाउनेछु, तिम्रो एकमात्र छोरा अर्थात् मेरो एकमात्र छोरा जो चाहिँ अनन्तदेखि मेरो छातीमा रहेको मेरो प्रिय पुत्रलाई मैले दिनुपर्दा मलाई पीडा थियो भन्ने कुरा बुझ भन्ने कुरा चाहिँ यहाँ बताउन खोजेको देख्छु। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो नतिनको छोरा कि उहाँले आफ्नो एकमात्र जन्माएको छोरालाई दिनुभयो हामीलाई बचाउनलाई। यसबाट बुझ्छौँ कि परमेश्वरलाई यो महँगो थियो, यो कार थियो, परमेश्वरको लागि यो सजिलो थिएन, परमेश्वरलाई नै जसलाई चाहिँ यो संसार बनाउनु सजिलो थियो केवल बोलेर उहाँले आकाशहरू अनगिन्ती उहाँले निर्माण गर्नुभयो, ग्रहहरू त्यसपछि बोट बिरुवाहरू सबै बोलेर। तर जब तपाईँ र मेरो पापको भार बोक्नु पर्थ्यो, जब हाम्रो पापहरू जो घिनलाग्दा पापहरू हाम्रा हत्याहरू अघि अध्ययन गरे गर्वपतनबाट, हाम्रो व्यविचारहरू, हाम्रा झुटहरू, हाम्रो मूर्ति पूजाहरू, हाम्रो स्वार्थहरू, हाम्रो घमण्डहरू, हाम्रो यी सब घिनलाग्दो पापहरू धुनलाई चाहिँ परमेश्वरलाई पनि गाह्रो थियो, अब्राहमलाई गाह्रो थिएन, अवश्य थियो, तिम्रो एकमात्र छोरा किन तिन तिनचोटि भन्नु पर्यो, तिमी प्रेम गर्ने छोरा किन यो भन्नु पर्यो, किनभने यो खर्चिलो थियो। अनि त्यसैले कसरी बुझ्ने हामी परमेश्वर पितालाई आफ्नो पुत्र दिनु चाहिँ पीडादायी थियो भन्ने कुरा। एउटा भजन हामीले म अमेरिकामा हुँदाखेरि गाउँथ्यौँ, मलाई बुझाउनुहोस्, मलाई बुझ्ने तुल्याउनुहोस्, जब पवित्र जन तपाईँको प्रिय पवित्र जन क्रुसमा जानु पर्यो, आफ्नो पुत्रलाई दिनु पर्यो, ठ्याक्कै त्यही शब्द छैन तर त्यस्तो खालको भाव छ, मलाई बुझ्न सहायता गर्नुहोस्, तपाईँको हृदयमा चाहिँ यो कस्तो थियो म जान्न सक। त्यसैले अब्राहमलाई सोचौँ अलिकति बुझ्नलाई, ऊ यात्रा सुरु गर्नुभन्दा अगाडिको त्यो अघिल्लो रात बेर्सेबामा उसको हृदयको पीडाहरूलाई बलि चढाउनु छ, छोरालाई अब उसले उसको बुझाइमा मार्नु छ, एउटै मात्र छोरा जसलाई उसले धेरै माया गर्छ, जसमा ऊ अति प्रसन्न छ, खुसी छ, उसको रमाहाटको पुत्र, अब उसको यहाँ सोचाइमा कस्तो खालको विचारहरू भयो होला। हामीले सोच्न सक्छ एउटा प्रश्न त हामीलाई सबैलाई पर्ने, जब हामीलाई कुनै परीक्षा आउँछ र कष्ट आउँछ र समस्या पर्छ, एउटा प्रश्न चाहिँ हामी सबैलाई आउँछ, त्यो चाहिँ हो किन 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 यो हुन दिनुभयो। तर अब्राहमलाई परमेश्वरले कुनै पनि व्याख्या कुनै पनि किनको जवाब दिनुभएको छैन। अब्राहमले सारालाई बताउने कुरा पनि भएन, ऊ एक्लै छ यो पीडामा, एक्लै एक्लै छ। अलिअलि बुझ्न सकिन्छ परमेश्वर पिता हृदयमा के थियो जब आफ्नो प्रिय पुत्रलाई कल्वरी क्रुसमा दिनुभयो। तर अर्को कुरा हामी सम्झना गरौँ कि अब्राहमलाई कारण नबताए पनि किन यो दिने किन यस्तो बलिदान गर्ने कारण नबताउनु भए पनि उसलाई जति जान्नु परेको थियो उसलाई त्यति सबै थाहा थियो, त्यो चाहिँ हामी नबिर्सौँ। उसँग परमेश्वरको प्रतिज्ञाहरू थियो, परमेश्वरको प्रतिज्ञाले भन्थ्यो कि तिमीबाट एउटा ठुलो जातिमा खडा गर्नेछु, उसलाई परमेश्वरको प्रतिज्ञा थियो कि इसहाकबाट चाहिँ तिम्रो वंश हुनेछ, उसलाई थाहा थियो, अनि उसलाई थाहा थियो कि सारा संसारले आशिष पाउने भनेको चाहिँ उसकै वंशमा हो, त्यसैले उसलाई यो पनि थाहा थियो कि मसीह मुक्तिदाता यो स्त्रीको सन्तान जसले चाहिँ शैतानको शिरलाई उच्च्याउनुहुनेछ, जसले मान्छेलाई उद्धार गर्नुहुनेछ चाहिँ इसहाकमै आउनुपर्छ, यो थाहा छ उसलाई राम्रै थाहा छ। तर अब्राहमको मनमा यदि प्रश्न उठेको भए अनि मलाई लाग्छ अवश्य उठ्यो
कि उसको प्रश्न हुन्थ्यो इसहाक अब मारिनै पर्छ। प्रश्न चाहिँ हो अब एउटा मरेको इसहाकले कसरी सन्तान जन्माउँछ, मरेको इसहाकबाट कसरी एउटा ठुलो वंश आउनेछ, मरेको इसहाकबाट एउटा ठुलो जाति कसरी आउने हो, मरेको इसहाकबाट सारा संसारलाई आशिष दिने वंश स्त्रीको सन्तान कसरी आउने हो प्रश्न। अब कति समय लाग्यो थाहा छैन हामीलाई, तर अब्राहमले जवाफ पाए, अब्राहमले यो प्रश्नको जवाब चाहिँ विश्वासद्वारा पायो। परमेश्वरलाई मलाई जवाफ दिनुहोस् त्यसरी होइन, जति भन्नुभयो कि पर्याप्त छ, अब अरू प्रकाश बोल्ने होइन, बाइबल त्यस्तै हो, बाइबलमा जति भन्नुभएको छ पर्याप्त छ, अनि हामीलाई एक्स्ट्रा सपना र दर्शन खोज्ने होइन। अनि अब्राहमले पनि त्यो गरेको देख्दैन, अनि जति भन्नुभएको थियो परमेश्वरले त्यसकै आधारमा उसलाई जवाब आयो, विश्वासैद्वारा उसलाई थाहा पायो। अनि त्यो हेर्नु लाइन एकछिनमा के छ त्यो जवाब के भने, अब्राहमले आफ्नै जीवनबाट यो सिकिसकेको कुरा थियो कि परमेश्वरको निम्ति कुनै कुरा कठिन छैन। उत्पत्ति 18:14, अनि उत्पत्ति 18:14 परमेश्वरले साराईलाई भन्नुभएको थियो के परमेश्वरको लागि कुनै कुरा कठिन छ, र त्यो शब्द कठिन भन्ने शब्द फेरि बाइबलमा पहिलोचोटि उल्लेख भएको त्यही हो, यो महत्त्वपूर्ण शब्द हो, यो शब्द हिब्रूमा पेले भन्ने शब्द हो, पेले कठिन के भनेको थियो, त्यसलाई चाहिँ अरू ठाउँमा अद्भुत भनेर अनुवाद गरिएको छ, जस्तो कि प्रभु येशूलाई अद्भुत भनेको छ यशायाह 9:6, हाम्रो निम्ति एउटा पुत्र जन्मेको छ, के अरे छोरा जन्मेको छ, एउटा पुत्र दिएको छ, शासन उहाँको काँधमा हुनेछ, उहाँको नाम अद्भुत हुनेछ भनेछ, के भनेको हो अद्भुत भनेको चाहिँ व्याख्या गर्न नसकिने, अद्भुत भनेको चाहिँ त्यसको कारण त्यसलाई चाहिँ एनालाइज गरेर गर्नै नसक्ने कुरालाई अद्भुत भनिन्छ। अनि यहाँ परमेश्वरले भन्दै हुनुहुन्छ कि परमेश्वरलाई त्यस्तो कुनै कुरा यस्तो हुन्छ कि मैले चाहिँ बुझ्नै नसक्ने, अद्भुत मेरो लागि नै अद्भुत परमेश्वरले मेरो लागि कुनै कुरा पनि अद्भुत छैन। अनि त्यस्तैले अब्राहमले भन्छ यो प्रश्नको जवाब गाह्रो छ, इसहाकलाई मार्नु पर्छ तर इसहाकबाट आशिष आउनुपर्छ, वंश आउनुपर्छ, जाति आउनुपर्छ, मसीह आउनुपर्छ, यो प्रश्नको जवाब परमेश्वरलाई गाह्रो छैन। उसलाई यो पनि थाहा थियो कि परमेश्वरले चाहिँ एउटा मरेको शरीरबाट, मरिसकेको मरेतुल्य शरीरबाट सन्तान ल्याउनुभयो। अब्राहम 100 वर्ष पुगेको थियो, साराई चाहिँ कति वर्ष पुगेको थियो दिदीबहिनीहरू, 90 मात्र, धेरै त होइन नि होइन तपाईँहरू सबैजना, होइन कोही पनि 90 पुगेको छैन 90 पुगिसक्यो, उसको उमेर गइसक्यो, मासिक धर्म बन्द भइसक्यो, अझम्भव, तर सन्तान दिनुभयो। सोच्दैछ अब्राहम यदि म मरिसकेको थिएँ, अब्राहमको सोचाइ मेरो शरीर मरिसक्यो जीवन दिनुभयो, सारै मरिसकेको थियो जीवन दिनुभयो, अब इसहाक मरेछ जीवन दिनुहुन्छ, उसको हिसाब किताब नै यही थियो, मरेको लागि जीवन दिन सक्ने उहाँ हुनुहुन्छ, परमेश्वरलाई समस्या छैन, मरेको अब्राहमको समस्या छैन, मरेको सारै समस्या छैन भने मरेको इसहाक के समस्या, ऊ जहाँ अगाडि बढ्यो। तर कसैले सोध्न सक्छ अब्राहम तिमी कहाँ जान्न आएको, हुन त यस्तो घटना त घटे घटेन, भनौँ न कसैले सोधेको, म बलि चढाउन जाँदैछु मेरो छोरालाई, त्यो त राम्रो होइन, निर्दोष रगत बगाउने दिने त्यस्तै देखिन्छ, तर मेरो समाजमा म भर पर्न सक्दिनँ किनभने पहिला म फेल खाएछु, मेरो समाजमा भर पर्दा, मेरो डरहरूलाई पछ्याउँदा, मेरो भावनालाई पछ्याउँदा जहिले पनि फेल खाएछु, तर परमेश्वर कहिले पनि विफल हुनुभएको छैन, म चाहिँ उहाँको आज्ञा पालन गर्ने हो, यो स्पष्ट छ, परमेश्वरले मलाई चाहिँ बलि चढाउ भन्नुभएकै हो, यो मेरो अलमलको दिमागबाट आएको कुनै कुरा होइन, मेरो एउटै मात्र जिम्मेवारी छ आज्ञा पालन गर्नु। अनि परमेश्वरले आफ्नो प्रतिज्ञा पुरा गर्न सक्नुहुन्छ, इसहाकलाई बौरेर उठाउन सक्नुहुन्छ, कसरी त्यो गर्ने मलाई थाहा छैन, तर उहाँको काम हो त्यो, अब्राहमको सधैँ यस्तो सोचाइ थियो त मैले भने, मेरो कल्पना मात्र भयो, होइन होइन, यहीँ पढ्छ उत्पत्ति 22 अध्यायमा अब्राहमको सोचाइ यही थियो, उसले भन्छ उत्पत्ति 22:5 अनि अब्राहमले आफ्नो जवानहरूलाई भने तिमीहरू यही गदारसँग बस अनि म र यो केटो चाहिँ अनि याद गर्नुहोस् यो केटो भन्ने शब्द हाम्रो अनुवादकहरूले यहाँ केटो भनेको छ त्यो दुईजनाले जवान भनेको छ हिब्रू भाषामा एउटै शब्द हो न आर भन्ने शब्द एउटै शब्द जवान जवान यो जवान चाहिँ त्यसैले केटो भनेको अलिक सानो जस्तो सोच्न पुग्ला फेरि हामीले त्यो चित्रहरूमा देखाउँछ नि बालसङ्गतिको त्यस्तो होइन अनि म यो केटो चाहिँ अलिक म र यो केटो दुईजना एक दुई अलिक पर जान्छौँ दुईजना उपासना गर्नेछौँ हामी दुवैजनाले अनि तिमीहरूका फर्केर आउनेछौँ दुवैजना झुटपुरी अब्राहमको विश्वास थियो कि इसहाक कसरी हुन्छ मलाई थाहा छैन अब्राहम भन्छ जीवितै फर्किनुपर्छ मैले बलि चढाउनै पर्छ परमेश्वरले जिउँदो पार्नै पर्छ नत्र भने कहाँबाट परमेश्वरको प्रतिज्ञा पुरा हुन्छ यो कुरा चाहिँ नयाँ नियममा हिब्रूको 11 हामीलाई बताइएको छ पवित्र आत्माले उसको टिप्पणी दिनुभएको छ याद गर्नुहोस् बाइबलको सबभन्दा राम्रो टिप्पणी पुस्तक चाहिँ बाइबल आफै हो बाइबलको टिप्पणी पुस्तक चाहिँ बाइबल आफै हो सबभन्दा राम्रो हामीलाई अरू टिप्पणी पुस्तकबाट मद्दत हुन्छ तर बाइबल चाहिँ फेल खाँदैन अरू टिप्पणी पुस्तकहरू फेल खान्छन् तर बाइबल अचुक छ अनि हिब्रूको 11:17 17-19 हामी पढ्छौँ विश्वासीद्वारा अब्राहमले उनको जाँच हुँदा इसहाकलाई चढाए परमेश्वरले त्यही भन्नुहुन्छ मार्नु परेन त चढाएको होइन र अनि जसले प्रतिज्ञाहरू पाएका थिए प्रतिज्ञाहरू मसीहको प्रतिज्ञा आशिषको प्रतिज्ञा जातिको प्रतिज्ञा इजरायलको प्रतिज्ञा उनले जसले प्रतिज्ञाहरू पाएका थिए उनले आफ्नो एक मात्र फेरि आउँछ त्यो कुरा जन्माइएको छोरालाई चढाए फेरि भनेको छ 18 जसको विषयमा यस्तो भनिएको थियो इसहाकमै तिम्रो वंशको नाम लिइनेछ अथवा इसहाकमै तिम्रो वंशलाई मैले खडा गर्नेछु र आशिष दिनेछु मसीह यहीँबाट आउने हो 19 र तिमीलाई भनेको इसहाकलाई मरेकाहरूबाट पनि बौराएर उठाउनलाई परमेश्वर के हुनुहुन्छ सामर्थ्य हुनुहुन्छ भन्ने के गरे ठाने भनेको विश्वास गरे उसले हिसाब किताब गरे परमेश्वर सक्नुहुन्छ परमेश्वर सक्नुहुन्छ परमेश्वर सक्नुहुन्छ अविश्वास भनेको यही हो अविश्वासले के भन्छ हुँदैन क्यारे हुँदैन क्यारे सक्नुहुन्न क्यारे अब त भएन अब त ढिलो भयो होइन परमेश्वर सक्नुहुन्छ यो विश्वासको भाषा हो परमेश्वरले भन्नुभयो परमेश्वरले गर्नुहुन्छ परमेश्वरले मरेकाहरूबाट नि बौराएर उठाउनलाई उहाँ सामर्थ्य हुन्छ भन्ने ठाने अब्राहमले यस्तो सोचेको रहेछ जहाँबाट उनले तिनलाई दृष्टान्तको रूपमा पाए यही पदबाट हामीलाई थाहा हुन्छ कि इसहाक चाहिँ प्रभु येशु ख्रिस्टको के हो दृष्टान्त हो हामीलाई सँगै छैन इसहाकलाई अध्ययन गर्दा हामी प्रभु येशुलाई अध्ययन गर्दैछौँ अनि त्यहाँ हामी पुग्ने हो कि होइन अहिले हेरौँ एउटा कुरा तपाईँले मुक्ति पाउनुभएको छैन भने तपाईँले कसरी मुक्ति पाउनु के हो मुक्ति भनेको मुक्ति नपाउनु भनेको चाहिँ मृत्यु हो तपाईँ मर्नुभएको छ आत्मामा मरेको छ अनि दोस्रो मृत्यु नरक पनि छ मुक्ति भनेको के हो मुक्ति भनेको जीवन हो तपाईँले अहिले नै अनन्त जीवन पाउनु सदाको लागि अनन्त जीवन पाउनु यो कसरी पाइन्छ रोमी 10:9 लेखेको छ परमेश्वर सामर्थ्य हुनुहुन्छ भन्ने कुरा तपाईँले विश्वास गर्नुपर्छ के को लागि सामर्थ्य हुनुहुन्छ मरेको लागि जीवन दिन सक्ने हुनुहुन्छ रे यो विश्वास गर्नुपर्ने त्यो विश्वास छैन भने तपाईँले मुक्ति पाउनु भएको छैन रोमी 10:9 लेखेको छ यदि अनि छ नि यही पदबाट तपाईँले आज मुक्ति पाउन सक्नुहुन्छ सुन्नु भएको छ तपाईँ ज जसले उद्धार पाउनु भएको छैन त्यही वचनबाट तपाईँले आफ्नो विश्वास मिसाउनुहोस् तपाईँले मुक्ति पाउन सक्नुहुन्छ यो परमेश्वरको वचन हो यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यो भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछौ मुक्ति पाउन यति गर्न पर्छ तपाईँ। येशू ख्रीष्ट मेरो पापको लागि मर्नुभयो र उहाँ तेस्रो दिनमा बौरेर उठ्नु भयो र आज जीवित हुनुहुन्छ, मलाई बचाउन तयार हुनुहुन्छ, इच्छुक हुनुहुन्छ, अहिले नै बचाउनुहुन्छ मलाई है। अनि मुक्ति पाएकै ठुलो काम के गर्नु परेको, मलाई त त्यस्तो केही याद छैन, म एउटा मेचमा बसिरहेको छ हप्ता भइसक्यो मैले पढिरहेको। अनि एक दिन मेरो हृदयमा विश्वास भएकोहरू थिएन केही पनि, प्रभु येशु मेरो लागि मर्नुभयो, प्रभु येशु जिउँदो हुनुहुन्छ, आजै हुनुहुन्छ, उहाँ मलाई बचाउनलाई त्यसरी मर्नुभयो, अनि उहाँलाई धन्यवाद होस्, मुक्ति पाउनलाई आज सक्नुहुन्छ। अब एउटा एक दुईवटा कुरा अब राम्रो के भन्छ भने, हामी तिमीले यहीँ बस्दै गर, हामी चाहिँ गएर के गर्नेछौँ अनि फर्किन अगाडि के गरेर आउनेछौँ, उपासना भनेको हिब्रूमा त्यो शब्दको माने चाहिँ ढोग्नु अथवा झुक्नु होइन, दण्डवत गर्नु, उपासना भनेको त्यो हो। यहाँ देख्छौँ के देख्छौँ भने अब्राहमको हृदयमा के रहेछ यहाँ देख्छौँ, उसले यो पुरै कामलाई कसरी हेरिरहेछ, उपासनाको रूपमा हेरिरहेछ, म परमेश्वरलाई आराधना गर्छु। यसबाट के सिक्छौँ, परमेश्वरको उपासना गर्न भनेको चाहिँ उहाँको भाग्य मान्न, बाइबलले यही सिकाउँछ, उपासना गर्न भनेको चाहिँ उहाँको भाग्य मान्नु हो। हामीलाई भावनामा चाहिँ खुसी नै लागिरहेको नहुन सक्छ, तर हामी विश्वासैद्वारा हामी यो आज्ञा पालन जब गर्छौँ यो साँचो उपासना हो। बिना विश्वास परमेश्वरलाई खुसी पार्नु असम्भव छ, विश्वास यो चाहिँ उहाँलाई खुसी पार्छ, उपासना उहाँलाई खुसी पार्नु हो। तर धेरैजनाले के सोच्छन् भने, उनीहरू आफू खुसी हुँदाखेरि चाहिँ मनमा एकदम कस्तो कस्तो चर्चमा हुँदाखेरिको भावना हुँदाखेरि चाहिँ त्यो बेला चाहिँ परमेश्वर मसँग खुसी हुनुहुन्छ भन्ने ठान्छ, धेरैको सोच नै यस्तै छ, कतिपल्ट हामीलाई गोलमा हुन्छ नि त्यस्तो सोचाइ आउँछ कि म खुसी छु भने ए परमेश्वर पनि मसित खुसी हुनुहुन्छ। तर उनीहरूले के अलमल गर्दैछ भने आफ्नो भावनालाई विश्वाससँग अलमल पारिरहेछ, विश्वास भावना भावना विश्वास कुनौ कुनौ भइरहेछ, उनीहरूलाई छुट्याउन सकिरहेको छैन। धेरैजना चर्च जानेहरू चाहिँ यही सोचाइले भ्रममा परिरहेका छन्, उनीहरू सोच्छन् कि चर्चमा गएर एक किसिमको भयङ्कर सङ्गीत बज्यो भने त्यहाँ ड्रमहरू बज्यो अनि त्यहाँ चाहिँ ठुलो स्पिकरहरूमा आवाज आयो, अगाडिपट्टि चाहिँ एकदम नाच भयो अनि पास्टर पनि उफ्री उफ्री प्रचार गर्यो, हात हल्लाइ हल्ला, म पनि हल्लाइरहेको छु अनि यो भइरहेछ, त्यहाँ एकदम बिजुलीको जस्तो भावना भइरहेछ, उत्तेजनाले भरिरहेछ, कोही ढलिरहेछ, कोही अन्य भाषामा बोलिरहेछ, कोही हल्लेलुया भन्न छोडेको छैन, एक सय पटक भन्दा बढी त्यस्तो उन्मादमा चाहिँ उपासना भइरहेछ भन्छन्। तर कहाँ पाइन्छ त्यो भाइ, उनीहरू भ्रममा छन्, वास्तवमा उनीहरूको आफ्नो भावनामा मात्र उनीहरू चाहिँ भुलिरहेका छन्, वा कस्तो आराधना भयो आज भनेर घरमा आउँछन् अनि त्यसपछि फेरि झगडा गर्न आउँछन्, उनीहरूको जीवन केही पनि बन्द छैन, उनीहरू त्यही सांसारिक फिल्म हेर्छन् फेरि, अनि त्यही सांसारिक गाना सुन्छन्, अनि फेरि त्यही सांसारिक मानिसहरूसँग हिँड्छन्, अनि उनीहरू चाहिँ दुई खालको जीवन जिइरहेछन्, चर्चमा चाहिँ एउटा ब्रह्मात्मक अनुभवलाई चाहिँ आराधना भनिरहेछन्, तर बाइबलमा त्यो सिकाइँदैन। उनीहरू भन्छन् त्यस्तो भावना चाहिँ परमेश्वर हाम्रो नजिक हुनुहुन्छ, होइन। अब्राहमको भावनाहरू हामीलाई यहाँ अभिलेख गरिएको छैन, तर कुनै पनि बुवा कुनै पनि पुरुष एउटा मान्छेले बुझ्न सक्ने कुरा हो अब्राहमको हृदयमा कस्तो भावना थियो भनेर। सायद एउटै शब्द यदि प्रयोग गर्ने हो भने चाहिँ सायद त्यो शब्द हो पीडा। अब्राहमको यहाँभित्र तिन दिन तिन रातको पीडा अब हामीलाई त कुनै पनि त्यो पीडादायक कुरा त छिट्टो हामीलाई सिद्ध्याउन मन लाग्छ होइन त, जस्तो कि दाँत फुकाल्नु पऱ्यो भने नदुख्ने औषधि राखियो, सक्दो चाँडो चाहिँ निकालियोस् अनि मुक्त होस् कि बिस्तारै गरेको मर्दछ हामीलाई कसैलाई पनि मन पर्दैन त्यस्तो, हामी छिटो भन्दा छिटो सिद्ध्याउन चाहन्छौँ। तर यहाँ देख्छौँ अब्राहमको यस्तो पीडादायी यात्रा र उसको भावनाहरू हुनै पर्छ, तर उसको आज्ञा पालन कस्तो छ हेर्नुहोस्, एकदम स्थिर छ, उसको जाना जानी छ, कुनै एकछिनको जोसमा चाहिँ गरिहालेको छैन, उसले एकछिनको जोसमै गरिहाल्यो, एकछिनको जोसले परमेश्वरको सेवा हुँदैन। अनि जे कुरा अब्राहमले त्यो दिन गर्न लागिरहेको छ त्यो पूर्ण रूपमा परमेश्वरलाई मनपर्ने कुरा थियो, हुन त उसलाई त यहाँ पीडा नै पीडा छ, आज्ञा पालन गर्न पूरै खुसी छ एकातिर, तर पीडाले भरिएको छ। अनि उसको सम्पूर्ण हृदयले चाहिँ उसले विश्वास गर्दैछ परमेश्वरलाई, सम्पूर्ण हृदयले आज्ञा मान्दैछ, सम्पूर्ण हृदयले परमेश्वरलाई प्रेम गर्दैछ, अनि यसलाई भनिन्छ उपासना, सम्पूर्ण हृदयले। अनि यहाँ देख्छौँ अब अन्तिममा चाहिँ बुवा र छोरा सम्भव दुईजना अब जान पाउँदैनन्, त्यो दुईजना जवानहरू त्यहीँ बस्नुपर्छ, अबदेखि चाहिँ खालि बुवा र छोरा मात्रै हो, पिता र पुत्र मात्रै, दुईपल्ट भनेको छ सँगसँगै गए, सँगसँगै यहाँलाई जोड दिने हुन्छ कि यहाँ एक मन थियो, सँगसँगै यो काम हुँदै थियो। अनि जुन कुरा अब पिता र त्यो पुत्र बुवा र छोराको बिचमा हुन लागिरहेको थियो त्यो चाहिँ सबै मान्छेको आँखाबाट चाहिँ छेकिएको छ, त्यो बेला हामीलाई त्यहाँ खुलाइएको छ, तपाईँको घटना हुँदाखेरि चाहिँ उहाँले बन्द गरिदिनु भयो। ठिक कल्वरी क्रुसमा पनि जब परमेश्वर पिताले आफ्नो पुत्रमाथि हाम्रो पापहरू बोकाउनु भयो र क्रोध खन्याउनु भयो र एली एली लमा सबरक्तनी परमेश्वर हे मेरा परमेश्वर तपाईँले मलाई किन त्याग्नुभयो भन्दाखेरि कसैले उहाँको अनुहार देख्न पाएन, किनभने दिउँसै अन्धकार भएको थियो। यो चाहिँ पिता र पुत्रको बिच ज्यादा नै गम्भीर काम थियो। अनि यहाँ देख्छौँ अब बाँकी चाहिँ हेर भाइ कि त मैले रोक्नु पर्यो, अनि रोक्नु नै ठिक हुन्छ होला किनभने तपाईँहरू कतिलाई धेरै टाढा जानु छ, अनि खाजा पनि खानु नखाइकन गयो भने त तपाईँहरू बाटोमा फेरि गाह्रो होला त्यसैले गर्दा यहीँ रोक्नु पर्दाखेरि हामीले चाहिँ समय चाहिँ त्यसैले हामीले के सिक्यौँ उत्पत्ति 22 अहिलेसम्मको अध्ययनबाट चाहिँ हामी परमेश्वर पिताको हृदय अध्ययन गरेका छौँ, पुत्रलाई अध्ययन गर्न बाँकी नै छ, इसहाक जब चाहिँ बेदीमा बानिने बेला आउँछ त्यो अर्को पालिको लागि पत्काउनु पर्ने हुन्छ, तर परमेश्वर पिताले आफ्नो एक मात्र पुत्रलाई जसलाई अति प्रेम गर्नुहुन्छ, जसलाई सबै थोक हकवाला बनाउनु, जसलाई सबै कुरा देखाउनुहुन्छ, जो उहाँको छातीमा हुनुहुन्छ, जससँग चाहिँ उहाँ अनन्तदेखि उहाँ खुसी हुनुहुन्छ, तपाईँलाई बचाउन त्यो पुत्र दिनुभयो, अनि तपाईँले के गर्नुभयो उहाँको पुत्रलाई, पुत्र दिनुभयो तपाईँले के गर्नुभयो, लिनुपर्ने हो लिनुपर्ने, यत्रो खर्चिलो छ, यत्रो मूल्य तिरिएको छ, यत्रो परमेश्वरको प्रेमको प्रमाण यसको पछाडि छ, अनि तपाईँले त्यो लिनुपर्ने हो, लिनु भएको छैन भने किन लिनु भएको छ, के नराम्रो गर्नुभयो परमेश्वरले तपाईँलाई, के गरिदिनु भएन तपाईँको लागि, उहाँले के गर्नु बाँकी छ उहाँले तपाईँलाई, खालि उहाँले भन्नुभएछ जसले उहाँमाथि विश्वास गर्छ मेरो पुत्रलाई नष्ट पनि छैन आनन्द जीवन पाउँछ, ठुलो मूल्य तिरेर हाम्रो मुक्ति किनिएको हो त्यो, अनि हामीलाई यो परमेश्वर दर्शन पिता परमेश्वर अद्भुत परमेश्वर, तपाईँको प्रेम अवर्णनीय, बुझिन सक्न अद्भुत छ, अनि हामी दण्डवत गर्छौँ, धन्यवाद दिन्छौँ तपाईँ काम गरिदिनुहोस्, यहाँ यी वचनहरूद्वारा बचाउने काम गर्नुहोस्, कायम पार्ने काम गर्नुहोस्, आफ्नो जीवन समर्पण गर्ने कामहरू होस् हाम्रो एक एक विश्वासीहरूको जीवनमा। धन्यवाद छ तपाईँको अनुग्रहको लागि र सहायताको लागि, प्रभु यीशुको नाममा आमेन। एउटा भजन
हामी भजन नम्बर 319 गाउँछौँ। धेरै सत्यताहरू सिक्न पाएका छौँ उत्पत्तिको पुस्तकबाट। अब्राहम र इसहाकको जीवनीलाई हेऱ्यौँ, अनि 22 उत्पत्ति 22 अध्यायले चाहिँ पुरै क्रिस्ट येशूको विषयमा देखाएको छ। अनि अब्राहमले विश्वासद्वारा आफ्नो छोरा इसाहाकलाई बलिदान चढाउन लगित कुरा हामीले हेर्यौँ। बलिदान चढाए पनि नयाँ नियममा हामीलाई पनि बताएको छ, हामी हरेक विश्वासीहरूले पनि हामी आफैलाई जिउँदो बलिदानको रूपमा उहाँलाई चढाउनु पर्छ। अनि अब्राहमले विश्वास गरेको थिए इसाहाकलाई परमेश्वरले फिर्ता दिनुहुन्छ भने परमेश्वरले भन्नुभएको छ हामीलाई पनि उहाँले जीवन दिन सक्षम हुनुहुन्छ, साथै परमेश्वर हामीले लिन आउँदैनन् सर। शारीरिक रूपमा हाम्रो मृत्यु भए पनि एक दिन उहाँले आत्मिक शरीर दिनुहुने कुरा पनि छ भविष्यमा। अनि भविष्यको विषयमा अब्राहमलाई थाहा थिएन, खालि परमेश्वरले भन्नुभएको कुराहरू मात्र थाहा थियो, विश्वासैद्वारा हिँडेको थियो ती कुराहरूमा। अनि हाम्रो लागि पनि परमेश्वरले भविष्यको लागि त प्रशस्तै बताइदिनु भएको छ, यस्तो गर म यस्तो गरिदिनेछु, अझ धेरै कुराहरू। अनि हामी त विश्वास तर हिँडेका छौँ कि छैन, आफ्नै समाज अनुसार छोटो दृश्य हेरिरहेका छौँ कस्तो अवस्थामा छ परमेश्वरले भन्नुभएको विश्वास तर हामी दिनुपर्छ। अनि परमेश्वरलाई धेरै धन्यवाद भइदियोस् यो उहाँको वचनको लागि। अनि वचनहरू मनन गरौँ हामी हरेकले, र हाम्रो जीवन परिवर्तन भइदियोस् किनकि हुन्छ। अन्तिममा हामी प्रार्थना गरौँ, खाजाको लागि पनि प्रार्थना गर्नेछौँ, यात्राको लागि पनि प्रार्थना गर्नेछौँ। आउनुहोस्। हाम्रो जीवित परमेश्वर पिता, तपाईँ नै सबैभन्दा सामर्थ्य हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, सबै महिमा आदर प्रशंसा तपाईँकै लागि हो। आजको यो दिन पनि तपाईँकै हो, तपाईँले हामीलाई दिनुभयो, तपाईँको सत्य वचनबाट अद्भुत कुराहरू हामीले हेर्न पायौँ। सबै कुराहरू तपाईँको नियन्त्रणमा नि छन्, तपाईँको इच्छामा नि छन् पिता। त्यसैले हामी हरेक व्यक्तिलाई पनि हाम्रो इच्छा, हाम्रो समाज, हाम्रो आफ्नै बुद्धि अनुसार होइन तर तपाईँको इच्छा अनुसार गरिरहनु भएको होस्, हामी आफै तपाईँलाई सुम्पन सकौँ, तपाईँमा भरोसा गरेर जिउन सकौँ। अनि प्रत्येक विश्वासीलाई सिकाउनुहोस्, गरिरहनु भएको होस् सबै कुराहरूमा, तपाईँलाई पहिलो स्थान दिनलाई, तपाईँको इच्छा खोज्नलाई, हरेक कुरा गर्नलाई डोर्याउनु भएको होस् भनेर प्रार्थना गर्दछौँ। अनि यी समयहरूमा सिकेको वचनहरूले हृदयमा तपाईँले काम गरिदिनु भएको होस् र जीवनहरू परिवर्तन गरिदिनु भएको होस्, बदल्नुपर्ने जे कुराहरू थियो पिता, अनि ती बदली हुनलाई पनि एक एक विश्वासीहरूलाई सहायता दिनुहोस्। विश्वास नगर्ने हरेक व्यक्तिहरूको लागि हामी प्रार्थना गर्दछौँ, जसले तपाईँको यो सत्यको वचन सुन्नुभएको छ, मुक्तिको सुसमाचार सुन्नुभएको छ। पिता, तपाईँले आफ्नो पुत्र ख्रीष्ट येशूमा हामीलाई कति ठुलो प्रेम गर्नुभयो त्यसको विषयमा तपाईँले प्रकट गरिदिनु भएको छ। उहाँहरूले हृदयमा त्यस कुराहरूले कायम पार्नुहोस् र साँचो मुक्तिदाता तपाईँको पुत्र ख्रीष्ट येशूतर्फ साँचो पुस्तता लिएर फर्कन सक्नुभएको होस्, तपाईँको पुत्रलाई व्यक्तिगत मुक्तिदाताको रूपमा स्वीकार गर्न सक्नुभएको होस् र उहाँहरूले मुक्ति पाउन सक्नुभएको होस् भनेर हामी विन्ती गर्दछौँ। धन्यवाद। अनि बाँकी समयमा प्रबन्ध भएको जुन खाजाहरू छ त्यसलाई पनि हामी धन्यवाद साथ दिनेछौँ, सबतिर तपाईँको महिमा हुन सकोस्। अनि बाँकी यात्राहरू पनि छ, जुन जुन ठाउँमा पुग्नुपर्छ यी सबमा तपाईँको अनुग्रह रहोस्, तपाईँको सहायता रहोस्। धन्यवाद छ, प्रार्थना गर्दछौँ प्रभु येशूको नाममा, आमेन। हस् त, तपाईँले सबैलाई धन्यवाद छ, विभिन्न ठाउँहरूबाट आउनुभयो, समयहरू निकाल्नुभयो। अनि विशेष गरी अङ्कल दाईलाई पनि धेरै धन्यवाद छ, वचन एकदमै परिश्रम गरेर हामीलाई पाउनुभयो आफ्नो कुराहरू। अनि खानेकुराहरूको लागि पनि जस्तै प्रबन्ध गर्नुभयो, लगायत अरू कामहरू जे जे गर्नुभएको छ तपाईँहरू सबैको लागि धेरै धन्यवाद छ। हस् त, सबैलाई जय श्री।